پھر فرمایا لقد كان لكم فيهم اسوة حسنة. اللہ کو وہ کتنی پیاری ہوگی وہ جماعت, ابراہیم علیہ السلام, حضرت سارا اور لوط علیہ السلام جو نکلے تھے. اللہ نے پھر فرمایا ابراہیم اور اس کے ساتھیوں میں, فی ہم, ان کے اندر تمہارے لیے بہت اچھا نمونہ, بڑی اچھی ایگزامپل. کس لیکن کس کے لیے ہوگی؟ لمن کان یرج اللہ والیوم الآخر, اس کے لیے جو اللہ سے امید رکھتا ہو اور یوم آخرت کی اس کو امید ہو کہ ہاں قیامت کا دن آنا ہے. وہ تو اس کو, وہ تو نمونہ نہیں بنائے گا ان کو, وہ تو اگزامپل نہیں بنائے گا جس کو آخرت پہ ایمان ہی نہیں ہے اور جس پر, جس کا اللہ پر ایمان مشکوک ہے, ڈاؤٹ فل. لیکن جس کو کسی درجے میں بھی یہ احساس ہے کہ مجھے اللہ کے حضور کھڑے ہونا ہے, اس کے لیے ان سیلیبریٹیز میں اگزامپل ہے. یہ ہماری سیلیبریٹیز جن کو اللہ نے بنایا اگزامپل. یہ کیا سیلیبریٹیز ہیں کہ وہ ایکٹنگ کر کے دو چار ایکشن دکھا دیے اور ادائیں دکھا دی اور ہم نے سوچا بھی یہ تو ان کو فالو کیا جائے. فیلئرز ہیں وہ, یہ ہیں تمہارے سیلیبریٹیز. لیکن بنیں گے تو اسی کے نا جس کو واقعی اللہ پر ایمان ہو اور یوم آخرت پر. وَمَن يَتَوَلَّ, اور جو کوئی منہ موڑ جائے, فَإِنَّ اللَّهَ هُوَ الْغَنِيُّ الْحَمِيدُ, یعنی کس چیز سے منہ موڑ جائے, یعنی جو کوئی اس کے خلاف رویہ کرے, ان کو سیلیبریٹیز نہ بنائے, کوئی اور لوگوں کو فالو کرے, اتنی باتیں کرنے کے بعد بھی کسی کو پھر بھی یہ بات سمجھ نہیں آتی اور وہ پیٹھ موڑ جاتا ہے, تو اللہ کو پرواہ نہیں ہے. وہ غنی ہے, وہ بے نیاز ہے. غنی کون ہوتا ہے؟ جو ڈیپینڈنٹ نہیں ہوتا کسی پہ. اس کو تمہارے سے کیا, تم جاتے ہو, تم خود ہی گمراہ ہونا چاہتے ہو, تو اللہ کا تو کچھ نہیں بگڑے گا اس سے. اس کی بادشاہی میں کیا فرق آ جائے گا؟ وہ تو تمہیں سمجھا رہا ہے, تمہارے لیے اس نے یہ اگزامپل دی ہیں کہ ان کو دیکھ کے چلو, یہ ہیں میرے پیارے, ان کو میں نے پسند کر لیا, ان کی زندگیوں کو میں نے چن لیا, ان کو میں نے مقام اور درجے دیے, تم ان کو فالو کرو. لیکن تم نہیں کرنا چاہتے, منہ موڑنا چاہتے, جاؤ پھر اللہ کو کیا فرق پڑتا ہے؟ اللہ کوئی تمہارا محتاج ہے؟ یا تم اگر نیک بن جاؤ گے تو اللہ تعالیٰ کی کوئی بادشاہت میں فرق پڑ جائے گا؟ نعوذ باللہ, اس کی بڑھ جائے گی کوئی بادشاہت؟ وہ غنی ہے, پھر جاؤ پھر جس وادی میں مرضی جا کے گمراہ ہوتے رہو. اور وہ الحمید ہے. میں نے آپ کو کیا بتایا, حمید اور محمود میں فرق. محمود ہوا ہے جس کی کوئی تعریف کرے تو تعریف اس کی ہو, حمید وہ ہے کہ کوئی تعریف نہیں بھی کرے, وہ خود تعریف کے قابل ہے, اس کی تعریف ہو رہی ہے ہر دم, چاہے کوئی نہیں بھی کرے. یہ ہے الحمید. یعنی تم نہیں آتے اس طرف, جو وہ تو الحمید ہے. اس کا مطلب ہے کہ کوئی محمود تو ہو سکتا ہے, حمید تو کوئی نہیں ہو سکتا. کسی کو تعریف نہیں بھی کر رہا ہو, وہ اپنے آپ میں ہی قابل تعریف ہو اور اس کی تعریف جاری ہو, تو پھر اس کو تو تمہاری پرواہ نہیں ہے. یعنی اس کو تو تمہاری اس سے تعریف کی بھی حاجت نہیں ہے کہ تم اس کی تعریف کرو گے تو وہ بلند ہے, وہ تو خود الحمید ہے. اصل اللہ ان یجعل بینکم وبین الذین عادیتم منہم مودہ, امید ہے کہ اللہ تعالیٰ بنا دے تمہارے درمیان اور ان لوگوں کے درمیان جسے تم نے دشمنی کی. کس لیے دشمنی کی تم نے؟ اس دین کی وجہ سے. آپ ذاتی کوئی دشمنی نہیں تھی, خون کے رشتے تھے, پیارے رشتے تھے, لیکن تم نے کیوں دشمنی رکھی کہ نہیں تم اللہ کے نہیں ہوتے تو ہم بھی تمہارے نہیں ہیں, ان کی اور تمہارے درمیان اللہ محبت ڈال دے. اور یہ دیکھیں, اب آپ اس کا ٹائمنگ دیکھیں کہ یہ سورت کب کی ہے, فتح مکہ سے پہلے کی. اور اللہ تعالیٰ نے ایک طرح سے ایک اشارہ دے دیا اس بات کا کہ آسا, میں نے آپ کو بتایا نا کہ جب امید ہے کہا جائے تو وہ کام ہو ہی جاتا ہے. یعنی اب جلدی ہی کیا ہونے والا تھا کہ جن کے ساتھ دشمنی تھی ان کے ساتھ دشمنی محبت میں بدل جائے گی. کیسے؟ مکہ فتح ہو گیا, لوگ مسلمان ہو گئے, اور وہی مسلمان حنین میں لڑ رہے مسلمانوں کے ساتھ مل کے. سبحان اللہ, ابھی مسلمان ان کے اوپر چڑھائی کرتے ہوئے آ رہے ہیں فتح مکہ میں, اور تھوڑی دن بعد کیا ہو رہا ہے, وہ مسلمانوں کی صفوں میں ہیں, ان کے ساتھ مل کے لڑنے لگے. سبحان اللہ, دل بدل گئے, کیونکہ اللہ تعالیٰ نے فرمایا واللہ قدیر, अल्लाह कुदरत रखने वाला है, वो बात तो वही हो गई ना। अगर तुम अल्लाह की खातिर किसी से दुश्मनी करते हो तो अल्लाह ताला कब उसका दिल पलट दे, कब उसके दिल में डाल दे और वापस आपस में तुम्हारी मोहब्बत के ताल्लुकात हो जाए, तुम्हें क्या पता। क्योंकि दिल अल्लाह की दो उंगलियों के, दो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, दो करीम उंगलियों के दरमियान है दिल। अल्लाह ताला जिधर चाहे दिलों को मोड़ दे। तुम अल्लाह को नाराज करके और इनसे मोहब्बतें बढ़ाओ तो अल्लाह उनके दिल तुमसे फेर दे, वो तुमसे नाराज होकर बैठ जाए थोड़े दिन में, कोई और बात के ऊपर उनके तुम्हारे से बेजारी हो जाए, वहां आपसे कता ताल्लुक कर ले। और अगर तुम अल्लाह को राजी करते हो और कहते हो इसकी परवाह नहीं है मुझे कि तुम नाराज होते हो या मुझसे राजी होते हो, तो नाराज भी हो जाएंगे ना तो अल्लाह उनके दिल आपसे राजी कर देगा, क्योंकि अल्लाह के पास ये ताकत है। वल्लाह कदीर, अल्लाह कुदरत रखता है, जिधर को चाहे किसी के दिल मोड़ दे। शौहर का दिल बीवी की तरफ मोड़ दे या बीवी से दूर कर दे, हम सोचते हैं हम ऐसा करेंगे ना तो फिर मेरा शौहर मुझे बड़ा पसंद करेगा, हम ये करेंगे। अब कोई लोग होते हैं वो हिजाब उतार देती हैं, कोई लोग होती हैं वो किस तरह के उल्टे सीधे काम करती हैं कि बस मेरा शौहर मुझसे राजी हो जाए। मैं हमेशा पूछती हूँ लोगों को, अगर इसी चीजों से शौहर राजी होने होते तो ये जो एक्ट्रेसेस और बड़ी मॉडल और वो बनती हैं, इनके शौहर तो सबसे ज्यादा इनसे राजी होने चाहिए, वो तो उल्टी सीधी होके वो सारे काम कर रहे थे तो बहुत बहुत। लेकिन आप उनमें सबसे ज्यादा स्कैंडल सुनते हैं कि उसका शौहर फलां के साथ और फलां के साथ हो गया, तो फिर से पता चलता है अल्लाह है कि किसी का दिल आपकी तरफ मोड़ दे या आपसे दूर मोड़ दे, इंसानों के बस की बात नहीं होती। हम सर नीचे और पैर ऊपर भी कर लें तो हम नहीं किसी को राजी कर सकते, उसका दिल अपनी तरफ नहीं कर सकते। अल्लाह से मांगा करें, अल्लाह फलां का दिल मेरी तरफ कर दे, मेरे शौहर का कर दे, मेरे बच्चों का कर दे, या किसी का भी। तो अल्लाह ताला फरमाते हैं कि फिक्र क्यों करते हो, हालात को पलटना अल्लाह का काम है, हालात कब पलट जाएंगे तुम्हें क्या पता। तुमने आज सोचते हो कि इनसे दुश्मनी हो गई है, अब क्या होगा या क्या नहीं, अल्लाह ताला देखो जब चाहे किसी का दिल पलटा दे। आप देखे अबू सुफियान कैसे थे इस्लाम के दुश्मन और उसके बाद कैसे मुसलमान हो गए, कहता कितनी थोड़ी देर के अंदर अदावत मोहब्बत में बदल गई। क्योंकि जब ईमान वो लोग ले आते हैं तो फिर तो कोई दुश्मनी रहती नहीं, क्योंकि दुश्मनी थी किस बात पे, यही इस पे ही थी ना, जाती तो कुछ नहीं थी, इसी पे थी ना कि बस तुम अल्लाह को नहीं मानते या अल्लाह की नाफरमानी या कोई भी बात हो सकती। जिस वक्त वो मानने लगेगा तो सब खत्म। इंसान सोचता है मैं कॉम्प्रोमाइज करूंगा ना फिर मैं दिल जीत लूंगा, कुछ गिव एंड टेक करना पड़ेगा, कुछ ऐसे हो। लेकिन अल्लाह ताला चाहे तो ऐसे ही मोहब्बत पैदा कर दे। ये मोहब्बत तुम्हारे बस में नहीं है कि किसी के दिल में पैदा करो, ये अल्लाह करता है। तो तुम जब हक पे हो तो स्ट्रांग रहो, कॉम्प्रोमाइज ना करो, अल्लाह बदल देगा उनके दिल, अल्लाह पलट लाएगा उनके दिल। तो आप देख लें कि जब मुसलमान सोचें कि फतह मक्का के लिए, जब अब हमें तो सब बाद में पता चल गया, लेकिन जिस वक्त चढ़ाई करने का इरादा आप सल्लल्लाहु अलैहि वसल्लम ने किया होगा, उस वक्त खुद सोचें कि मुसलमानों के दिल पे क्या गुजर रही होगी कि हमारे तो वहां पे रिश्तेदार हैं, हमारे तो वहां पे कुंबे कबीले वाले हैं, अब क्या होगा, क्या खून रेजी होगी वहां पे, क्या मक्का के अंदर खून बहाए जाएंगे। तो अल्लाह ताला ने फरमा दिया कि नहीं, अल्लाह चाहे तो जिनसे तुमने दुश्मनी किया अल्लाह ताला मोहब्बत पैदा कर दे। सुभान अल्लाह। तो हम असल में जो हम ईमान वाले हो ना, उनको चाहिए कि स्ट्रॉन्ग रहें। ठीक है, तो यहां पे उम्मीद की किरण दिखाई जा रही है और ये भी एक पेशीन गोई हो गई कि ये अब जो इतनी स्ट्रगल थी ना मुसलमानों की, अब ये अपने एंड की तरफ जा रही है। लेकिन तुम स्ट्रॉन्ग रहना, अल्लाह खुद ही बदल देगा उनको। वल्लाहु गफूर रहीम, अल्लाह ताला बख्शने वाला मेहरबान है। चलते हुए अगर पांव फिसल जाए तो अल्लाह ताला माफ करने वाला है। यानी अगर किसी मुसलमान के दिल में गिल्ट हो कि हाय ये क्या किया, जैसे अब हज़रत हातिब बिन अबी बलता से हो गया, یا پھر ابھی تک اگر کسی مسلمان کے دل میں محبتیں ہوں اور ابھی تک دل سے نہیں یہ بات گئی اور یہ کیوں ہماری رشتہ داری وہاں پہ تھی اور ہماری محبت وہاں پہ ہے, اللہ تعالیٰ اب فرما رہا ہے کہ اللہ بخشنے والا, معاف کرنے والا, گلٹ میں نہ رہو. لا ينهاكم الله عن الذين لم يقاتلوكم في الدين. اب یہ میں نے آپ کو جیسے بتایا نا کہ سب کافروں کے ساتھ ایک جیسا رویہ نہیں ہوگا. ایک وہ تھے جو اللہ کے دشمن, اس کے دین کے دشمن, اس کے مقابلے میں آتے ہیں, مخالفت میں باتیں کرتے ہیں, اپنی طرف سے نقصان پہنچانے کی کوشش کرتے ہیں مسلمانوں کو, چاہے اپنی زبان سے, چاہے اپنے ہاتھ سے, چاہے دل ان کے بوجھ سے بھرے پڑے. ایک کچھ لوگ ایسے بھی ہوتے ہیں سوسائٹیز میں جن کو کوئی فرق نہیں پڑتا, وہ دین ایمان نہیں کسی کا دیکھتے, بس وہ نائس پیپل جس کو ہم کہتے ہیں نائس پیپل, وہ نہیں دیکھتے کہ آپ مسلمان ہیں تو جی یہ مسلمان ہیں اور آپ کے ساتھ دیکھتے ہی آپ کے تیور چڑھا لیں اور ان کو غصہ آنے لگے اور آپ کو برداشت نہ کر سکیں, ایسے نہیں ہیں. وہ ان کو دین ایمان سے فرق نہیں پڑتا, وہ سب کے ساتھ ہی ایک اچھی طرح ملنے والے ہیں. تو اب آپ کا ان کے ساتھ کیا رویہ ہونا چاہیے؟ کیا آپ ان کو دیکھتے ہی غصے میں آ جائیں کہ ہے تو یہ کافر ہی نا, اندر اس نے ضرور چھپایا ہوگا, دل میں یہ ایسے ہوگا؟ نہیں, پھر جو اللہ تعالیٰ نے فرمایا نہیں روکتا تم کو اللہ کس چیز سے, ان الذین لم یقاتلوکم فی الدین, ان لوگوں کے ساتھ یعنی کیا حسن سلوک کرنے سے جنہوں نے تم سے جنگ نہیں کی دین کے معاملے میں. یعنی ویسے کسی کی کسی کا دشمنی ہو وہ الگ بات ہے, کوئی مثلا جاب پہ کوئی کسی کے ساتھ دشمنی رکھتا ہو, مطلب کسی اور ریزن کی وجہ سے, یا آپ نے کسی کو ستایا وہ اس کی وجہ سے آپ کا مخالف ہے یا کچھ ہے, وہ دوسری دشمنی ہے. ایک ہوتی ہے دین کی وجہ سے دشمنی, دین کی وجہ سے اس نے آپ سے دشمنی نہیں رکھی, اس نے آپ سے کبھی جنگ نہیں کی اس پہ. ولم یخرجوکم من دیارکم, تمہیں تمہارے گھروں سے نہیں نکالا, کہ چونکہ یہ مسلمان ہیں اس لیے یہاں پہ نہیں رہ سکتے, ان کو نکالو یہاں سے, اس ملک سے ان کو نکال دو. ان کے ساتھ کیا ہے؟ انت برروہم وَتُقْسِطُوا إِلَيْهِمْ, کہ تم نیکی کرو ان سے اور تم انصاف کرو ان کی طرف. یعنی اللہ نہیں روکتا ایسے لوگوں کے ساتھ نیکی کرنے سے اور انصاف کرنے سے. تو کسی کو تم کا یہاں پہ مانا کیا ہے؟ یعنی اگر وہ تمہارے ساتھ سوشل لیول پر ٹرمز رکھنا چاہتے ہیں تو تم بھی ان کے ساتھ اچھے ٹرمز رکھو, تم بھی اچھی طرح ان سے ملو, ان کے ساتھ اچھا معاملہ کرو. جو اسلام کے ساتھ دشمنی میں ایکٹیو نہیں ہیں ان کے ساتھ انصاف رکھنے میں اسلام نہیں آپ کو روکتا, ان کے ساتھ بھلائی کے معاملات کرنے میں کوئی پابندی نہیں ہے. اسی بات کی وجہ سے یہ کہا جاتا ہے, یہاں پہ خاص طور پہ آپ اس آیت کو بہت دفعہ سنیں گے کئی سکولرز کو یہ کوٹ کرتے ہوئے یہ والی آیت, اور وجہ یہی ہے کہ جو عام لوگ ہیں ان کو دیکھیں, اکثریت لوگوں کو نا اتنا نہیں اس طرح سے اسلام کی ریالٹی کا پتہ, ہم نے پہنچایا بھی نہیں کبھی خاص ان کو, بس یہی پتہ ہے جو جتنا میڈیا بتاتا ہے جتنا یہ ہے اس میں اسلام کا پتہ ہے, ریالٹی ان میں سے اکثر نہیں جانتے کہ مسلمان کون ہوتے ہیں, کیا ہیں یا اسلام کیا ہے. اور بعض ایسے ہیں کہ جو ان کو کوئی ایسے اس چیز سے کوئی یعنی تعلق نہیں ہے کیا آپ مسلمان ہیں یا کیا ہیں, وہ سبھی کے ساتھ اچھی طرح ملتے ہیں, اچھی طرح اٹھتے بیٹھتے ہیں, اچھی طرح بات کرتے ہیں. تو ایسوں کے ساتھ اب ایک دم ایسے رویہ رکھ لینا کہ بھئی یہ تمہارے دشمن ہیں اور ان کے ساتھ تو ایسے کرنا چاہیے, اور کیوں, اور وہ آپ کو کچھ نہیں کہتے تو آپ بھی ان کو کچھ نہیں کہو, آپ بھی ان کے ساتھ اچھی طرح ملو. اب ولایت کا رشتہ تو کہیں پہ بھی نہیں ہوگا, لیکن ان کے ساتھ نیکی کرنا, بھلائی کرنا, خدا ترسی کرنا, ان کے اوپر کوئی مشکل وقت ہے اس کے اندر ان کی مدد کر دینا, ان کو کوئی ڈیزاسٹر ہو گیا ہے, کوئی زلزلہ آیا ہے, کوئی سونامی ہے, کوئی کچھ آ گیا, اس کے اندر ہیلپ کرنا, ان کے ہوم لیس کو کھانا دینا, ان کے اس میں کوئی حرج نہیں ہے. وہ آپ کے کولیگز ہیں, وہ آپ کے ہمسائے ہیں, وہ آپ کے کہیں اور کہیں آپ کو ملتے جلتے ہیں, ان کے ساتھ بیٹھنے میں, ان کے ساتھ اچھی طرح بات کرنے میں, ان کے ساتھ معاملات طے کرنے میں کوئی حرج بھی نہیں ہے. ایسا نہیں ہے کہ ہر ایک کو جس کو غیر مسلم کو دیکھیں گے تو منہ موڑ لیں گے یا تیوریاں چڑھا لیں گے یا آستینیں چڑھا لیں گے یا بس دل ہی دل کے اندر کوئی باتیں کرنے لگیں گے, یا یہ ये तो कोई भी नहीं कुरान कह रहा, लेकिन दोनों को डिफरेंट कैटेगराइज किया गया, इससे पता चलता है एक लाठी सा सबको नहीं आंका गया। इन्नल्लाहा युहिब्बुल मुक्सितीन, अल्लाह इंसाफ करने वालों को पसंद करता है, यानी ये भी इंसाफ है कि वो आपको कुछ नहीं कह रहे तो आप क्यों उनके बैर पड़े में, आप क्यों दिल ही दिल के अंदर खफा हो रहे हैं, ये तो ऐसे ये तो वैसे क्यों, जब आप देख रहे हैं वो आपके साथ ये देखें, यहां पे भी जाहिर मामले की बात आ रही है, क्योंकि दिल के अंदर के हालात ना तो आपको किसी मुसलमान के पता है कि आप उसके ऊपर मुनाफकत के फतवे लगा दें, ना आपको किसी काफिर के पता है कि दिल के अंदर उसके क्या है, मगर जाहिर में वो आपसे कोई दुश्मनी नहीं कर रहा, वो आपसे कोई जंग नहीं कर रहा, वो आपको बेजा तंग नहीं कर रहा दीन की वजह से, आपके याद रखें दीन की वजह से, और ना ही आपको निकालता है आपके घरों से, वो खुद अमन से रहना चाहता है, आपको भी कुछ नहीं कहता, तो आपको क्या मुसीबत है कि आप उनके साथ दुश्मनी रखें। अल्लाह ताला फिर इंसाफ वालों को पसंद करता है, इंसाफ क्या है इसके अंदर, ये वो जब नहीं गलत कर रहे तो आप क्यों उनके साथ ऐसी यानी दुश्मनियों को रिवाज दें और दुश्मनी पैदा करें और उनको बुरा भला कहें और उनको सामने खड़े होके उनके साथ लड़ाई झगड़े शुरू कर दें, उसकी कोई जरूरत नहीं। हाँ, किससे रोकता है अल्लाह, इन्नमा यन्हाकुमुल्लाहु अनिल लज़ीना क़ातलूकुम फिद्दीन, अल्लाह उनसे तुमको दोस्ती करने से रोकता है, उनके साथ ताल्लुकात बढ़ाने से, उनके साथ यानी मोहब्बत की या इस तरह की पींगे बढ़ाने से, जो कैसे हैं कातलुकुम फिद्दीन, जो जिन्होंने जंग की तुमसे दीन के मामले में, यानी वो तुम्हारे दीन के मुखालिफ हैं, उसके उसमें तुम्हारे साथ मुकाबले पे उतर आए हैं, वह अखराजुकुम मिन दियारिकुम, और निकालते हैं निकाला उन्होंने तुम्हें तुम्हारे घरों से, यानी ऐसों के लिए जो अजियतें पहुंचाने वाले हैं उनके साथ नहीं फिर कोई भुलाई का मामला होगा। क्या क्योंकि देखें दोस्तियां और ये जो दिली ताल्लुकात है ना, वो एक मुसलमान के अपने अकीदे की बुनियाद पर होते हैं, ना तो अपने जाती मफाद के लिए होते हैं, ना किसी मसलहतों के लिए होते हैं, सिर्फ अकीदे की खातिर मोमिन जिंदा रहता है, उसकी जिंदगी अल्लाह के लिए होती है, जो अल्लाह के से दुश्मनी करता है वो उसका भी दुश्मन है, फिर उसको कोई उसमें मोहब्बतें नहीं उसके ऊपर वो मतलब लुटाता कि ये चाहे अल्लाह का तो दुश्मन है कोई बात नहीं, मेरे साथ तो नाइस है ना, नहीं फिर नहीं थी, फिर ठीक है वो उसको खैर बात कहता है, जितना फिर जाहिर की हद तक कहीं काम कर रहे हैं या कुछ है उस हद तक, जितनी एक जरूरत की हद तक है उतनी उससे बातचीत होगी, फिर उससे ज्यादा तो उसके साथ कोई दिली ताल्लुकात नहीं हो सकते। वज़ाहरू अला इखराजिकुम, हालांकि उन्होंने एक दूसरे की मदद की तुम्हारे निकालने पर, एक दूसरे की मदद की यानी अगर खुद नहीं निकाल रहे थे तो दूसरे को निकालने में मदद की, अंतवल्लौहुम के तुम दोस्ती करो उनसे, यानी अल्लाह तुम्हें रोकता है कि ऐसे लोगों से दोस्ती नहीं करनी। वमैं यतवल्लहुम, और जो कोई दोस्ती करे उनसे कि वो तो ऐसे कर रहे हो मुसलमानों के साथ और फिर भी वो इनसे दोस्ती कर रहा है, फौलाइका हुम ज़ालिमून, तो फिर ये ज़ालिम है। या अय्युहल्लज़ीना आमनु, ए ईमान वालो, इज़ा जाअकुमुल मुमिनात, जब आ जाए तुम्हारे पास मोमिन औरतें, कौन सी मोमिन औरतें, मुहाजिरात, जो हिजरत करने वाली हैं। अब यहां से औरतों की जो हिजरत थी वो मक्का से हिजरत करके मदीना आ रही थी, उनके बारे में क्या हुक्म है अल्लाह ताला का वो बताया जा रहा है कि जब वो औरतें तुम्हारे पास हिजरत करके वहां से आ जाएं, फमतहिनुहुन्ना, तो उनका जांच पड़ताल कर लो, उनका इम्तिहान ले लो। अब ये क्या इम्तिहान है और ये कैसे आ रही थी औरतें, असल में सुलह हुदैबिया में आपने एक ये शर्त पढ़ी थी कि अगर कोई मुसलमान शख्स मक्का से मदीना दौड़ के आ जाता है, फरार होके आ जाता है, तो मुसलमान उसको वापस लौटा देंगे, लेकिन उसके अंदर उस वक्त ना काफरों को कोई ख्याल आया, उनके जेन में ही नहीं रहा कि औरतों का क्या बनेगा, औरतों की तो बात ही नहीं थी उसके अंदर, इसी वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी औरत को वापस नहीं लौटाया था कि देख लो उस मुआहदे में औरत की तो बात है ही नहीं, कि आदमी की बात है कि जो आदमी आएगा उसको ऐसे कर दिया जाएगा कि लौटा दिया जाएगा, क्योंकि औरतें वैसे भी कमजोर होती हैं ना, उनके लिए एक अल्लाह ताला की तरफ से ही देखें, अल्लाह ने उनके जहनों से महव कर दिया और उनको ये ख्याल नहीं आया, वरना औरतों की भी बात लिखी जा सकती थी कि औरतों को भी लौटाया जाएगा। तो अब ये औरतें जो वहां से हिजरत करके आ रही थी, अब मसला सिर्फ ये था कि ये भी तो हो सकता है कि वो उनका ईमान की खातिर, इस्लाम की खातिर नहीं हिजरत की हो, बल्कि वैसे ही चलो कोई मसला नहीं, चलो कोई डिफरेंट जगह जाके रह के देखते हैं, या हस्बैंड से लड़ पड़ी हो तो आ गई हो, या और कोई रीजन हो सकता है, कोई बदकार औरत हो सकती है, कोई ऐसे प्रिटेंड कर रही हो, कोई जासूस औरत हो सकती है, तो उनका इम्तिहान ले लो। यानी ये क्या वाकई इम्तिहान क्या होगा, ईमान की खातिर, दीन की खातिर, इस्लाम की खातिर हिजरत करके आई है या कुछ और रीजन है। इसी वजह से आप सल्लल्लाहु अलैहि वसल्लम किस बात पे इनसे लेते थे इम्तिहान, किस चीज का इम्तिहान लेते थे, कि इनसे हल्फिया बयान लेते थे कि शौहर से लड़के तो नहीं आई, नंबर वन, नंबर टू दुनिया की किसी हिर्स में तो नहीं आई, किसी से मोहब्बत हो यहाँ पे उसके साथ आना हो, या कोई लालच हो कि यहाँ पे आके, जैसे उसने कहा, वो सिंगर ने कहा कि चलो मैं पैसों के लिए आई हूँ, उसने तो बता दिया कि मैं मुसलमान नहीं हुई, लेकिन कोई पैसों का लालच हो कि चलो वहां जाके अपना प्रोफेशन दोबारा शुरू करती हूँ, उसके लिए तो नहीं आई। या नंबर थ्री ये कि सिर्फ जस्ट चेंज ऑफ प्लेस के लिए तो नहीं, कि बस चलो किसी और जगह जाके रहते हैं। नंबर फोर ये इस बात पे कि अल्लाह के लिए, उसके दीन के लिए सिर्फ ये बात हो। ये चार चीजें थी जिनके ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम, ऐसी जो हिजरत करने वाली औरतें थी उनकी जांच पड़ताल किया करते थे, यानी उनका इम्तिहान लिया करते थे, उनसे हल्फिया बयान लेते थे कि वो ये कहें कि हम इसलिए भी नहीं आए, इसलिए भी नहीं आए, और हम लास्टली सिर्फ इसलिए आई हैं कि अल्लाह के दीन की खातिर। ठीक है, अब कोई कह सकता है कि आपको क्या पता दिल के अंदर पता नहीं क्या बात हो और ऐसे ही ऊपर ऊपर से बोल दें, आपको क्या पता। तो उसका जवाब आ गया, वल्लाहु आलम बीमानिहिन्न, अल्लाह को फिर पता है उनका ईमान। आप तो सिर्फ जाहिर में पूछ सकते हो ना किसी से कि उस वो ये बात बयान कर दें अपनी जुबानों से, लेकिन अगर किसी का इरादा कुछ और है, नीयत कुछ और है, जाहिर कुछ और कर रहा है, तो अल्लाह तो सबके ईमान जानता है, उनके दिलों के हाल तो अल्लाह के सामने है, फिर अल्लाह जानता है। और वहां तक हमें नहीं चेकिंग करने को कहा गया कि आप किसी के दिल के अंदर झांक के देखो, क्योंकि ये हमारी ताकत में है ही नहीं, हम नहीं ये कर सकते। तो अल्लाह ताला ने ना हमें ये कहा कि हम इसके ऊपर स्पेकुलेशन करें, मुझे पता है इसके दिल में क्या है, भाई आपको कहां से पता चल गया। अब वो तो अल्लाह ही है जो जानता किसी के दिल में क्या है, लेकिन हम अपने आप को बहुत बड़ी चीज समझ लेते ना, कि दिलों के हाल भी हम ही जानने लग गए, फिर अपने ही गुमान दौड़ाना शुरू कर देते हैं, जी मुझे पता है इसके दिल में ये बातें हैं और ऐसी हैं, मेरे लिए ये सोचती है। अनलेस किसी का जाहिर हो जाए इसके अलावा, अगर जाहिर नहीं होता तो खाम खाकी बदगुमानियां करने की जरूरत नहीं। और यहां पे भी हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम है, फिर भी अल्लाह ताला ने फरमाया कि इनके ईमानों का हाल तो अल्लाह ही जानता है, नबी भी नहीं जान सकते कि किसी का ईमान कितना है, वो वाकई ईमान के लिए आई है कुछ। हाँ जाहिरी अल्फाज से ही उसका पता चला सकते हैं, कोई अगर कह रही है कि हाँ मैं इसलिए आई हूं तो ठीक है मान लिया। फइन अलिमतुमुहुन्ना मुमिनातिन फला तरजीहुन्ना इलल कुफार, अगर तुम जान लो, फिर अब इन्होंने हल्फिया बयान दे दिया, जांच पड़ताल हो गई है इनकी, जितनी भी इंसानी तौर पे मुमकिन थी, और नबी के लिए भी बस इंसानी हद तक की मुमकिन है, नबी भी किसी का 100% जान के ये नहीं कह सकता कि मुझे पता है इसका ईमान क्या है या इसका ईमान है या नहीं है। तो फरमाया कि जब तुमने जान पड़ताल कर ली तो फिर उनको वापस उनके काफिरों की तरफ ना लौटाओ, इनको वापस ना भेजो, तसल्ली जब आपने पूरी कर ली। अब यहां पे ना ये वक्त आ गया है, ये कब का वक्त है, जैसे मैंने बताया फतह मक्का से पहले का, ये वक्त आ गया है कि अब मोमिन और काफिर आपस में रिश्ता अज़दवाज में बाकी नहीं रह सकते, इस टाइम पे आके फिर ये खत्म कर दिए गए थे, जिसके बारे में आगे बात आ रही। इससे पहले तक इतने सालों तक अगर मोमिन आदमी है और काफिर औरत है तो उनका रिश्ता चल ही रहा था। आप देखते हैं हज़रत ज़ैनब रज़ियल्लाहु ताला अन्हा, आप सल्लल्लाहु अलैहि वसल्लम की जो बेटी हैं, जब वो मक्का में थी, वो तो बहुत पहले मुसलमान हो गई थी, अबुल आस तो नहीं मुसलमान हुए थे, तो वो वहां पे रहते हुए भी उनके साथ ही रह रही थी। फिर उसके बाद जब बदर हुई और अबुल आस पकड़े गए, कैदी बनाए गए, तो उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम के पास फिदिये में हज़रत ज़ैनब ने अपनी माँ का हार भेजा था, जो खदीजा रज़ियल्लाहु ताला अन्हा ने उनको तोहफे में दिया था शादी में। तो आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर रिक्कत तारी हो गई थी वो हार देख के, اور وہ وقت یاد آ گیا کہ جب حضرت خدیجہ نے بیٹی کو دیا تھا یہ, تو صحابہ سے پوچھا کہ مجھے الاؤ کرتے ہو تو میں ان کو ایسے ہی ہار بھی واپس کر دوں, کیونکہ میں نہیں یہ لینا چاہتا. صحابہ نے تو کیا آگے سے کہہ سکتے تھے, انہوں نے تو فوراً کہا کہ ضرور. تو آپ صلی اللہ علیہ وسلم نے پھر یہی شرط رکھی تھی ابو العاص سے کہ آپ جا کے میری بیٹی کو واپس بھیج دیں گے یہاں پہ, یعنی مدینہ بھیج دیں گے میری طرف. تو انہوں نے وعدہ نبھایا تھا اور حضرت زینب کو بھیج دیا تھا. اتنے سال, یہ شروع کی بات ہے, ظاہر بدر کی بات ہے, لیکن بہت سال بعد ابو العاص جو تھے پھر وہ مسلمان ہوئے تھے. لیکن اتنی دیر تک حضرت زینب مدینہ میں رہتے ہوئے بغیر شادی کے, اور کوئی شادی نہیں انہوں نے کی تھی, وہ ایسے ہی رہی تھی, تو ان کا رشتہ برقرار تھا اس وقت تک. لیکن اب جا کے, اب تو خیر ابو العاص تو اس سے پہلے ہی مسلمان ہو چکے تھے, ان کی بات نہیں ہو رہی, لیکن اب جا کے کسی بھی مسلمان کا کافر کے ساتھ, کافرہ کے ساتھ کوئی نکاح اب ختم کیا جا رہا ہے. لا ہن حل لہم ولا ہم یحلون لہم, یعنی شروع کی بات الگ تھی, اس وقت اسلام نیا نیا آیا تھا, بہت ٹائم گزر گیا, لوگوں کو موقع ملا اسلام کو جاننے کا سمجھنے کا, پھر بھی نہیں اب تک کوئی اگر ایمان لے کر آیا تو اب رشتہ ختم ہو گیا. سمجھائیے, نہ یہ عورتیں حلال ہیں ان مردوں کے لیے, ولا ہم یحلون لہن, اور نہ وہ مرد جو کافر ہیں وہ ان کے لیے حلال ہو سکتے ہیں ایسی مومنہ عورتوں کے, اس لیے ان کو واپس نہیں بھیجو گے وہاں پہ. اس سے پتا چلتا ہے اللہ اکبر کہ کوئی عورتیں بھی سبحان اللہ اتنی جرت والی تھی کہ وہ ایمان بھی لے آئیں, گھر بار چھوڑ کے بھی ہجرتیں انہوں نے کر لی, حالانکہ آگے کیا تھا, ان کی کوئی فیملیز تو نہیں بیٹھی ہوئی تھی نا, ان کے ہسبینڈ تو پیچھے ہی رہ گئے مکہ میں, لیکن اتنی ایمانی جرت اور اکیلے سب کچھ چھوڑ چھاڑ کے کرنا. آج تو ذرا سا بھی شوہر کی اس کے خلاف کوئی بات کرنے لگے جو اللہ کا حکم بھی ہو تو عورت ڈرتی ہے کہ کیسے کروں, شوہر اس میں میرے ساتھ نہیں ہے تو میں کیسے یہ اللہ کا حکم مانوں. لیکن دیکھیں یہ تو پورا کا پورا دین ہی بدل لینا, یہ کوئی چھوٹا سا کوئی بات نہیں ہے کہ کوئی ایک حکم مان لیا, ہسبینڈ مخالف ہے لیکن پھر بھی عورت نے کر لیا, وہ تو ایک چھوٹی بات ہے نا, یہ تو پورا کا پورا دین بدل لینا, اور دین بدلنے کا مطلب کوئی آسان بات نہیں ہے, یعنی اب وہ شوہر بھی ختم ہو گیا, اس کے ساتھ رشتہ ہی ختم ہو گیا, کیسی وہ عورتیں ہوں گی. عورتوں کی بھی مثالیں ہیں, ایسی نہیں ہے بات کہ جہاں پہ آپ مردوں کی مثال پڑھتے ہیں وہاں پہ ایسی عورتیں بھی ہیں سبحان اللہ, کہ جنہوں نے ایسا کیا تھا کہ اتنی بڑی قربانی دے کے اور وہ آئیں اور یہاں پہ آ کے پھر انہوں نے یعنی اکیلے آ کے انہوں نے یہ سارا اپنا یعنی ہجرت کی اور یہاں پہ پہنچی. اور اس کے اندر ایک روایت آتی بھی ہے اس چیز کے اوپر کہ ایک عورت تھی, ان کا واقعہ آیا ہے کہ وہ اپنی گھر بار کو اور ام کلثوم بنت عتبہ بن ابی معیط, یہ مکہ سے آپ صلی اللہ علیہ وسلم کے پاس پہنچ گئی تھی, ان کے خاندان کے لوگوں نے ان کی واپسی کا بھی مطالبہ کیا تھا لیکن ان کو آپ صلی اللہ علیہ وسلم نے پھر واپس نہیں کیا تھا. اور یہ عمر بن عاص کے نکاح میں تھی جو ابھی تک مسلمان نہیں ہوئے تھے. تو یہ اور ان کے دو بھائی بھی تھے جو مکہ سے بھاگ کے آپ صلی اللہ علیہ وسلم کی خدمت میں پہنچے تھے. تو جب ان کا شوہر آیا اور اس نے آ کے کہا کہ ان کو واپس دیں, تو آپ نے شرط کے مطابق ان کے بھائی جو تھے ان کو تو واپس کر دیا تھا لیکن ان کو واپس نہیں کیا. ٹھیک ہے, تو اس سے آپ کو یہ بھی پتہ چل گیا کہ حدیبیہ کی جو شک تھی وہ اس کے مطابق مردوں کے لیے تو تھا لیکن عورتوں کے لیے نہیں تھا. وَآتُوهُمْ مَا أَنفَقُوا, اور دو ان کو جو انہوں نے خرچ کیا, یعنی جو کافر شوہروں نے ان مومنہ عورتوں کو مہر دیے تھے وہ مہر ان کو واپس کر دو, کیونکہ یہ عورتیں خود ان کو چھوڑ کے آئی ہیں نا, تو اب ان کا رشتہ ان سے ختم ہو گیا, ان کے مہر ان کو لوٹا دو. کیونکہ عربوں میں بہت بھاری مہر دیا کرتے تھے, وہ جتنی بڑی کسی کی حیثیت ہوتی تھی وہ دیتے بھی تو تھے نا, ایسے تھوڑی تھا کہ بس لکھے ہی ہوئے ہیں اور طے ہی ہوئے ہیں. تو اب وہ عورت گئی ساتھ مہر بھی چلا گیا, تو اب وہ کہتے تھے ہمارا مہر, مطلب ان کا تو یہ مطالبہ ہوا نا کہ اب ہمارا مہر کا کیا ہوگا, تو اللہ تعالیٰ نے فرمایا ان کے مہر لوٹا دو. ولا جناح علیکم ان تنکحو ہننا, اور پھر تمہارے پر کوئی گناہ نہیں کہ تم نکاح کر لو ان سے, یعنی اب جب یہ عورتیں یہاں پہ آ گئیں, اب ان کا رشتہ ختم ہو گیا پچھلے شوہروں سے, और उनको मेहर भी लौटा दिए, तो अब तुम इनसे निकाह कर सकते हो। खुद ब खुद कैंसल हो गया वो निकाह। इजा आता ही तुम हुन्ना उजूरा हुन्ना, लेकिन उस वक्त जब तुम इनको इनके मेहर अदा करो, ये नहीं कि ये बेचारियां लुटी पुटी वहां से आ गई हैं तो अब इनको हमने शादी कर ली, यही नहीं बड़ी बात है कि अब इनको कुछ और भी दे, नहीं, फिर इनके मेहर इनको दो और फिर तुम निकाह कर सकते हो इनसे। ये कितनी इंपॉर्टेंस है मेहर की ना, और आगे भी आप देखेंगे इसके ऊपर बात है। तो हमारे यहाँ इसी को सबसे गैर अहम चीज समझा जाता है, बाकी सारी चीजें अहम है। ये मतलब कपड़े जेवर और ढोल धमाल ये सब चीज अहम है, लेकिन मेहर जो है इसके ऊपर कोई बात भी नहीं करना चाहता। वैसे इतना लुटा देंगे शादी पे, लेकिन जब मेहर फिक्स करने का टाइम आएगा तो कहते हैं कि नहीं भाई शरई मेहर ही तक आ जाए 32 रुपए। वला तुम सिको भी ऐसा मिलकर वाफिरी, और ना तुम पकड़ रखो निकाह को काफिर औरतों के। यानी अब तुम मर्द जो हो, मर्दों को कहा जा रहा है कि तुम्हारे घरों में भी अब काफिर औरतें नहीं रहेंगी, उनको भी अब तुम्हारे साथ निकाह उनका भी खत्म हो गया, ये अब रिश्ता खत्म, अब इनको भी यानी तुम्हें छोड़ना पड़ेगा। आप देख लेना यहाँ पे अब मियां बीवी के रिश्ते के ऊपर भी बात आ गई कि वो भी ऑपोजिट चीजों में कुफर और इस्लाम साथ नहीं चल सकते, चाहे वो मियां बीवी के रिश्ते में ही क्यों ना हो। फिर ये समझ लेना चाहिए कि जो मर्द काफिर औरतों के साथ आज भी निकाह करते हैं, या जो औरतें काफिर मर्दों के साथ या अहले किताब मर्दों के साथ आज शादी करती हैं, उनमें से कोई भी नहीं जायज है। वस अलू मा अनफक तुम, और मांग लो जो तुमने खर्च किया उन पर। यानी अब मुसलमान मर्दों को कहा जा रहा है कि तुम इन औरतों को छोड़ दो अब, क्योंकि ये इतने दिन तुम्हारे साथ रही हैं, अब उसके बाद भी अगर ये अपने कुफर के ऊपर ही जमी हुई हैं तो फिर ठीक है, तुम इनसे जो तुमने मेहर इनको दिए हैं भी फेयर बात है ना, तुम भी अपने दिए हुए मेहर इनसे वापस मांग लो। वल यस अलू मा अनफको, और चाहिए कि वो भी मांग लें जो खर्च किया उन्होंने, यानी काफिर आदमियों ने भी जो खर्च किया है वो अपनी इन मुसलमान जो बीवियां एक्स वाइफ्स हो गई ना, अब तो बीवियां नहीं रही, ये मुसलमान औरतें जो हिजरत करके आ गई हैं, वो भी इनसे मांग लें, तुम भी अपने मांग लो, तुम मुसलमान हो, तुम काफिर औरतों को कहो कि अब तुम्हारे साथ खत्म है ताल्लुक, अब वो मेहर लौटा दो, अब हमारा नहीं साथ चल सकता। और जो काफिर मर्द हैं वो भी इन मुसलमान औरतों से अपने मेहर वापस ले लें, ठीक है, खत्म बात करो। यानी जहां पे तलाकें हो रही हैं, खत्म हो रहा रिश्ता, वहां पे मेहर को सबसे पहले कहा गया कि इसकी वापसी होगी अब। ज़ालिकुम हुक्मुल्लाह, ये अल्लाह का फैसला है, और देखें कितना फेयर फैसला है। ये नहीं कहा गया कि मुसलमान मर्दों तुम तो ना काफिर औरतों से ले लो, लेकिन मुसलमान औरतों तुम ना देना वापस काफिर मर्दों को, नहीं तुम भी दे दो, जो उन्होंने तुम्हारे पर खर्च किया था दे दो उसको वापस, यानी मेहर। और इसके अंदर ये था कि एक ही औरत थी जो कि जब हिजरत करके मदीना आई थी तो वो मुसलमान थी, मगर वो फिर कहा जाता है रिवायात में आता है सिर्फ वो एक औरत थी जो मुर्तद हो के उसने कहा कि मैं वापस जा रही हूँ मक्का, वो चली गई थी, वो बाद में फिर मुसलमान हो गई थी, लेकिन ऐसा हुआ था। इसके अलावा जो मुसलमान यहाँ पे थे उनमें से किसी की भी जाहिर है काफिर बीवी तो उसके साथ हिजरत करके नहीं आई थी, वो काफिर बीवियां वहीं मक्का में ही रह रही थी, वहीं पे थी, तो उनके साथ अब खत्म, अब उनको कहो के दे दे ये मेहर वापस जो उनको तुमने दिए हुए। वल्लाहु अलीमुन हकीम, अल्लाह ताला इल्म वाला हिकमत वाला, ये अल्लाह ताला के फैसले भी उसके इल्म और हिकमत की बुनियाद पर हैं। वा इन फातकुम शैउन मिन अज़वाजिकुम इलल कुफारी, और अगर हाथ से निकल जाए तुम्हारे कोई चीज तुम्हारी बीवियों में से कुफार की तरफ, यानी तुम्हारी बीवियों में से कुफार की तरफ, यानी तुम्हारी जो काफिर बीवियों के मेहर कुफार ने तुम्हें लौटाने हैं, वो काफिर लौटाने से इनकार कर दे, तुम्हारे हाथ से निकल जाए, यानी वो तुम्हें नहीं दे रहे, अब वो जो वहां पे मक्का में बैठी हुई है काफिर औरतें, अब वो काफिर कह रहे हैं हमने नहीं देने, तुमने तो दे दिए, मैं यानी जो यहां पे मुसलमान औरतें आई थी उनके मेहर काफिरों को तो लौटा दिए गए, अब जब काफिर औरतों को कहा गया कि तुम लौटा दो मुसलमानों को जो इन्होंने मेहर तुम्हें दिए थे, तो वो लौटा नहीं रहे। बात समझ आ रही है? اچھا یہ بھی جو مسلمان عورتیں بھی آئی تھیں صرف ان کی ذمہ داری نہیں تھی کہ وہ یہ مہر لوٹائیں، یہ مسلمانوں کی سب کی کلیکٹیو ذمہ داری تھی کہ ان کے مہر دے کے واپس کریں، یعنی وہ تو کوئی اپنے ساتھ ہو سکتا ہے نہیں لے کر آئیں، وہ خرچ خرچ ہو گئے ہوں، اب کیا کریں گی، ان کے پاس کون سے ایسے ساز و سامان تھے، تو اب یہ مسلمانوں کی ذمہ داری تھی وہ کافروں کو دے دیں۔ تو اللہ تعالیٰ نے فرمایا کہ اگر تمہارے تم نے مہر دیے تھے تمہیں وہ واپس ہی نہیں لوٹا رہے، تمہارے ہاتھ سے چلے گئے، تو کیا ہوگا اب؟ اب یہ دیکھیں نا، ان کی تو بیویاں بھی نہیں ہیں، بیویوں کے ساتھ بھی تعلق ختم ہو گیا، مہر بھی چلے گئے، اب کہیں نئی شادی کریں گے وہاں پہ کیا پے کریں گے، کیونکہ وہاں پہ تو مہر کے بغیر شادی نہیں ہوتی تھی، وہ ہماری طرح کے تو نہیں دے کے بھائی بیوی بھی لے گئے اور مہر بھی کچھ نہ دیا، تو وہ تو ایسے نہیں کرتے تھے، تو اب کیسے شادی کریں، اور ان کے لیے تو بہت پرابلم ہو گئی، ایٹ لیسٹ وہ کافر عورتیں مہر لوٹا دیتی تو کم از کم یہ اور تو نہیں شادی کر سکتے تھے، تو اب تم کیا کرو؟ تو یہاں پہ بھی دیکھیں کتنی فیئر ڈیل ہے، فآقب تم، پھر تمہاری باری جب آتی ہے، یعنی جب تمہیں کوئی، یعنی تمہیں جب کافروں کی طرف مہر لوٹانے ہوتے ہیں، ان مسلمان عورتوں سے لے کے کافروں کی طرف لوٹانے ہوتے ہیں، فآت الذین ذهبت ازواجهم مثل ما انفقوا، تو دو ان لوگوں کو چلی گئیں بیویاں جن کی مانند اس کے جنہوں نے جو انہوں نے خرچ کیا، اگر مسلمان کی کافر بیوی اس کے ساتھ تعلق تو ختم ہو گیا، تو بدلہ دو ان کو، کیسے بدلہ دو، کہ یہ جو مہر کلیکٹ ہوا ہے یہاں سے مسلمان عورتوں سے، وہ اب جو کافروں کو بھجوانا تھا تو اب وہ کافروں کو مت بھجواؤ، اب ان کو دے دو، کیونکہ وہاں سے تو آنا ہی تھا نا، فار ایگزامپل ایسے ہی آپ کو سمجھانے کے لیے بتاتے ہوں کہ یہاں سے مثلا 10,000 درہم وہاں جانے ہیں، مکہ جانے ہیں، ان کے شوہروں کو، جو پچھلے شوہر تھے ان کو ملنے ہیں جو کافر تھے، اب یہ 10,000 جمع ہوا، وہ تو نہیں وہاں سے بھیج رہے، وہ کافر عورتیں مہر واپس لوٹا ہی نہیں رہی، تو یہ اب 10,000 یہیں پہ ڈسٹریبیوٹ کر دو ان مسلمانوں کو، کیونکہ وہاں سے تو ان کو آ ہی نہیں رہا، تو یہیں پہ اب ڈسٹریبیوٹ ہو جائے گا، اب ٹھیک ہے وہ نہیں اگر بھیج رہے تو تم بھی نہ پھر بھیجو، تم ان کو دے دو، اور جو پھر بھی کچھ رہ جائے تو پھر ان کو بتایا گیا کہ بیت المال سے ان کو کمپنسیٹ کیا جائے ان مسلمانوں کو، جو بھی انہوں نے خرچ کیا جتنا بھی انہوں نے یعنی مہر رکھا تھا اتنا ان کو واپس دیا جائے، اب وہ کافر عورتیں نہیں دے رہی تو چلو اس میں سے ہی دے دو پھر، امید ہے یہ بات سمجھ آ گئی ہوگی۔ وَاتَّقُوا اللَّهَ الَّذِي أَنْتُمْ بِهِ مُؤْمِنُونَ، اور ڈرو اللہ سے، وہ ذات جس کے نام پہ، وہ ذات جس کے ساتھ تم ایمان لانے والے ہو، یعنی جس پہ تم ایمان لاتے ہو نا، اس کے سے ڈر کے رہو، تقوی کا مطالبہ کیا ہے کس بات پہ، کہ یہ تم مہر ادا کرو گے، اس کی بات آ رہی ہے نا، اس کا مطلب یہ ہے۔ اور یہ بھی دیکھیں نا کہ نقصان کسی کا اگر ہوا ہے تو اسلامی معاشرے میں سب مل کے اس کے نقصان کو اپنا معاملہ سمجھتے ہیں، باقی سب تعاون کر رہے ہیں کہ اس کا نقصان پورا ہو جائے، ورنہ دوسروں کا کیا، ٹھیک ہے، تو لیکن اس کا لاس پورا کرنے کے لیے اسلامی ریاست بیچ میں آ رہی ہے کہ بیت المال میں سے دیا جائے گا، یا مال فے آ جائے گا تو اس سے دیا جائے گا، کہیں سے تو دیا جائے گا۔ اس کے بعد ایک بیعت کی بات آ رہی ہے جو کہ عورتوں سے لی جائے گی، جس کی وجہ سے میں نے آپ کو بتایا کہ کچھ ایسی امپورٹنٹ چیزیں ہیں جو اس کے اندر ہیں، اس بیعت کے اندر، جو کہ جو مہاجر عورتیں آتی تھیں ان سے بھی لی جاتی تھی، اس کے علاوہ فتح مکہ تک یہ بیعت ہوتی رہی، عورتوں سے لی جاتی رہی، اور اس کی کیا شرائط ہیں وہ بہت امپورٹنٹ ہے۔ اسی قسم کی بیعت پہلے بھی بیعت عقبا لی گئی تھی، جس وقت آپ کو پتہ ہے انصار آئے تھے مکہ، شروع میں جب آپ صلی اللہ علیہ وسلم ابھی ہجرت نہیں کر کے آئے تھے، اس وقت انصار کے ساتھ دو دفعہ بیعت ہوئی تھی، اس بیعت میں بھی اس سے ملتی جلتی کچھ شرائط تھیں جن پہ ان سے بھی بیعت کی گئی، لیکن اس کے اندر ابھی تک چونکہ کوئی جہاد کا یا اس کا کوئی بات معاملہ تھا نہیں، اس لیے اسی قسم کی چیزوں کے اوپر کی گئی، بعد میں مردوں سے دوسری چیزوں پہ بھی بیعت کی گئی تھی، لیکن مسلمان عورتیں اب ان سے یہ کچھ باتوں کے اوپر آپ صلی اللہ علیہ وسلم نے یعنی ان سے اوتھ لیا، اور بعض جگہ پہ آتا ہے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ جیسے فرماتی ہیں بخاری میں ہے کہ جو مسلمان عورتیں آپ صلی اللہ علیہ وسلم کے پاس ہجرت کر کے آتی تھی ان کا بھی امتحان اسی آیت سے ہو جاتا تھا. جو عورت ان باتوں کو مان لیتی تھی, قرار کر لیتی تھی, اس سے آپ صلی اللہ علیہ وسلم زبانی فرماتے تھے کہ میں نے تم سے بیعت کی ہے اور میں نے تم سے بیعت لے لی. لیکن آپ صلی اللہ علیہ وسلم کبھی ہاتھ میں ہاتھ لے کے بیعت نہیں کرتے تھے. کبھی آپ صلی اللہ علیہ وسلم نے کسی عورت کے ہاتھ کو ہاتھ نہیں لگایا, صرف زبانی فرماتے تھے کہ ان باتوں پہ میں نے تم سے بیعت لے لی. جو پہلے امتحان کی بات آئی نا, تو جو چار باتیں پہلے بتائیں کہ ان کو اس سے جانچ پڑتال کر لو, اس کے بعد ان چیزوں پہ بیعت کرو, لو ان سے. اگر وہ اس پہ بیعت کرتی ہیں اس کا مطلب سچی ہے نا, جو اتنی بڑی بات کے اوپر کہہ رہی ہیں کہ ہاں ٹھیک ہے ہم مانتے ہیں اور ہم اس کے پابند رہیں گے. اور اس کے علاوہ بھی میں نے آپ کو بتایا کہ فتح مکہ کے وقت بھی آپ صلی اللہ علیہ وسلم نے بیعت لی. اچھا, اب یہ نوٹ کریں اس بات کو کہ آج کے وقت میں بعض مسلمان عورتیں اس کو جائز سمجھتی ہیں, یا مسلمان مرد بھی اس کو جائز سمجھتے ہیں کہ کوئی بات نہیں اگر ہم کسی غیر محرم عورت سے ہاتھ ملا لیں, جبکہ نبی علیہ الصلوۃ والسلام نے اپنی پوری زندگی کسی عورت سے مصافحہ نہیں کیا. یہ مسند احمد کی روایت ہے. اور بیعت تک, حالانکہ بیعت تو مردوں سے جو لی جاتی ہاتھ میں ہاتھ لے کے دل لی جاتی, لیکن کسی عورت کے ہاتھ کو نہیں ٹچ کیا آپ صلی اللہ علیہ وسلم نے, زبانی بس بیعت ہوتی تھی. تو آج کے وقت میں اگر کوئی ایسے بیعت کرے, یا آج کے وقت میں اگر کوئی مرد سوچے, مثلا کئی مرد سوچتے ہیں کہ غیر مسلم عورتوں سے ہاتھ ملانا ٹھیک ہے, مسلمان عورتوں سے نہیں ملا سکتے, لیکن ورک پلیس پہ یا کہیں اگر غیر مسلم عورتیں تو ٹھیک ہے. نہیں, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کسی غیر محرم عورت کو چھونا اس سے بہتر ہے کہ اس آدمی کے سر میں کیل ٹھونک دیا جائے, وہ بہتر ہے اس سے کہ وہ کسی غیر محرم عورت کو چھوئے. اتنی بڑی بات ہے. اور نبی علیہ الصلوۃ والسلام سے زیادہ پاک اور صاف ہستی کون تھی؟ کوئی نہیں ہو سکتی. اور آپ صلی اللہ علیہ وسلم تو روحانی باپ تھے امت کی عورتوں کے, پھر بھی آپ صلی اللہ علیہ وسلم نے بیعت کی غرض سے بھی نہیں کبھی ہاتھ کو چھوا, تو عورتوں کو بات چھوڑ ہی دے. اور آج اس کو کوئی بات سمجھی نہیں جاتی, کہتے ہیں کیا کریں پھر برا لگتا ہے نا. برا لگتا ہے تو آپ دوسرے کو پہلے سے ایکسکیوز کر دیں اور اس کو بتائیں کہ ہمارے ریلیجن میں نہیں ہے یہ الاؤڈ. ایک دفعہ بتا دیں گے, دوسری دفعہ اس کو سمجھ ہوگی کہ کسی مسلمان عورت سے بھی نہیں ملانا. لیکن جب کچھ عورتیں ملا لیتی ہیں تو وہ سوچتے ہیں کچھ ملاتی ہیں اور کچھ کو کیا ہو جاتا ہے کہ وہ نہیں ملاتی. اور اسی طرح بعض اتنا ایک دم سے ایسا ریئیکشن شو کرتے ہیں کہ دوسرا گھبرا جاتا ہے کہ پتہ نہیں کیا بات ہو گئی. تو نہیں, نائسلی ان کو بتائیں کہ یہ بات ہے, کہ ان بیچاروں کو کیا پتا کہ آپ کے دین میں کیا ہے. آپ نہیں ایجوکیٹ کریں گے تو کوئی فرشتے آگے ان کو بتائیں گے, لیکن ہم چونکہ ہم اوڈ نہ فیل کریں اس لیے ہم ملاتے جاتے ہیں, یا پھر دوسری طرف ایسا ریئیکشن شو کرتے ہیں کہ دوسرا ہی سٹ پٹا جاتا ہے کہ پتہ نہیں میں نے کوئی گناہ کی بات کر دی, کیا کر دیا, یا پتہ نہیں میرے پر کوئی بیماری ہے جس کی وجہ سے, کوئی جرمز کی وجہ سے یہ ہاتھ نہیں ملانا چاہتے. تو یہ ایک بات اس کے اندر سمجھ آتی. اوپر پھر آگے دیکھتے ہیں, یا یو نبی, اے نبی صلی اللہ علیہ وسلم, اذا جاء اکل مؤمنہ, جب آئیں آپ کے پاس مؤمنہ عورتیں, یبایعنک علی, اس وہ بیعت کریں آپ سے اوپر, ان کے یعنی اس بات کے اوپر آپ سے بیعت کریں جو یہ ساری شرائط دی جا رہی ہیں, ان کے اوپر آپ کو اوتھ دیں. نمبر ون بات کیا ہے؟ اللہ یشرکن باللہ شیئا, کہ وہ اللہ کے ساتھ کسی اور کو شریک نہیں کریں گی. اللہ تعالی کے ساتھ شرک کرنا کبیرہ گناہ ہے, اور یہ سب سے پہلی بات کہی گئی کہ شرک کو چھوڑنا پڑے گا. انسان مسلمان ہی تب ہے جبکہ وہ شرک کو ظاہری اور خفی یعنی مخفی شرک, ہر طرح کا شرک چھوڑ دے. اور اللہ تعالیٰ نے قرآن پاک میں فرمایا کہ وہ شرک کو معاف نہیں کرے گا اور جس گناہ کو چاہے معاف کر دے. اب ظاہری طور پر بتوں کے سامنے تو کھڑے ہو کے کوئی بھی نہیں عبادت کرنا شروع کر دیتا, اتنا تو سب کو پتا ہے الحمدللہ. لیکن شرک سے صرف یہ مطلب لے لینا کہ بت کے سامنے کھڑے ہونا ہے تو تب اس کے سامنے جھکنا جو ہوگا وہ شرک ہوگا, ایسا نہیں ہے. بلکہ شرک سے مراد یہ کہ اللہ تعالیٰ کے علاوہ کسی کی بھی عبادت نہیں کرنی، یا عبادت کے جو کام ہیں نا، خاص ریچولز ہیں عبادت کے، وہ بھی غیر اللہ کے لیے نہیں کرنے، جیسے کسی اور کا ڈر، کسی اور کی طرف عنابت، کسی اور کی پناہ لینا، کسی اور سے فریاد رسی کرنا، کسی اور سے مدد مانگنا، جبکہ آپ سارا دن کہتے رہتے ہیں ایا کنستائن، پھر بھی مدد کسی اور سے مانگنا، یعنی اس کو سمجھنا کہ یہ مدد کرنے پر قادر ہے، اور قوت کسی اور میں سمجھنا، شفا کا سوال کسی اور سے کرنا، کسی اور سے سمجھنا کہ یہ شفا دے سکتا ہے مجھے، اسی طرح نظر کسی اور کے نام کی مان لینا، یا غیر اللہ کے نام پر ذبح کرنا، یا غیر اللہ کی قسم کھانا، یا اسی طرح کسی کے آگے جھک جانا سجدے کی پوزیشن تک، یہ بھی ایک تعظیم، یا رکوع کی پوزیشن تک، یہ بھی صرف اللہ کے لیے جائز ہے۔ اسی طرح بدشگونی، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ شرک ہے، بدشگونی لے لینا، تیرا منحوس چہرہ دیکھا تو آج یہ میرا دن برا ہو گیا، اچھا فلان دن یہ کام کر لیا اس لیے ہو گیا، آج منگل کا دن ہے اس لیے یہ میرا کام خراب ہو گیا، آج یہ فلان نے ایسے کہہ دیا تھا اس لیے ایسے ہو گیا، بدشگونی نہیں آپ لے سکتے، یہ شرک ہے۔ پھر اسی طرح کسی چیز کے اندر بھی، جیسے یہ بھی بدشگونی لینا ہے نا کہ سفر کے اندر شادی کر لی تو یہ منحوس ہوگی، 13 تاریخ کو کر لی تو یہ منحوس ہوگا، یا پتہ نہیں کیا کیا، واللہ عالم کتنی ساری چیزیں جو مجھے یاد آ رہی ہیں تو میں آپ کو کہہ رہی ہوں، لیکن اور بے شمار چیزیں جو ہم نے بدشگونی بنائی ہیں، جبکہ ہمیں اللہ تعالیٰ نے قرآن پاک میں سورہ یونس میں فرمایا ہے، اگر اللہ تمہیں کوئی تکلیف پہنچانا چاہے تو اس کے سوا کوئی تمہاری تکلیف کو دور کرنے والا نہیں، اور اگر وہ تمہیں فائدہ پہنچانے والا ہے تو کوئی اور اس فائدے کو روکنے والا نہیں۔ یہ جب عقیدہ رکھتے ہیں، قرآن کی آیت کو پڑھتے ہیں، اس کے بعد بھی سوچتے ہیں کوئی اور مجھے فائدہ بھی دے سکتا ہے یا مجھے کوئی نقصان بھی پہنچا سکتا ہے، تو یہ چیزوں کو سمجھنا چاہیے کہ شرک جو ہے نا، یہ بہت، یعنی کئی قسم کا ہوتا ہے، بہت باریک بھی ہوتا ہے کہ انسان کو سمجھ نہیں آتی۔ جب ہم اندھا دھند کسی چیزوں میں پڑ جاتے ہیں تو ہمیں لگتا ہے یہ مہینہ، یہ دن، یہ شکل، یہ وقت، یہ فلانا، یا ستاروں کے انسانی زندگیوں کے اوپر اثرات ہیں، ستارہ میرا کیا کہہ رہا ہے، ستارہ میرا اس کے ساتھ میچ ہوتا ہے کہ نہیں ہوتا، یہ ساری شرکیہ باتیں ہیں، یہ سپرسٹیشیس باتیں، یعنی کسی اور میں بھی یہ طاقت سمجھ لینا کہ وہ مجھے نفع نقصان پہنچا سکتا ہے، یہ شرک ہے۔ یہ خفی شرک تو ہم کچھ جانتے ہی نہیں کہ یہ بھی کوئی شرکی بات ہے۔ اور اسی طرح ایسی چیزوں کے بعض ایسے اعمال شرک تک، یعنی کفر تک پہنچا دینے والے ہیں، جیسے کہ جادو وغیرہ، یہ بھی کفر ہے۔ اچھا، ولا یسرقنا، اور نہ وہ چوری کریں گی، اور چوری کسی اور کی چوری کرنا، یا یہ دیکھیں یہ والی شرائط جو ہے نا، یہ اس وقت بھی عورتوں کے لیے تھی اور آج تک مومن عورتوں کے لیے یہ شرائط اتنی ہی امپورٹنٹ ہے۔ اس وقت آپ صلی اللہ علیہ وسلم نے بیعت لی تھی ایسی جو مومنہ عورت ہیں، اور آج جب ہم یہ پڑھتے ہیں تو ایسے ہی نہیں، یہ فالتو ہی دی گئی قرآن پاک میں، یہ فالتو نہیں ہے، یہ کہ کوئی اس کا ریزن ہے نا کہ یہ قرآن میں اللہ نے ایک ایک شرط بتا دی کہ رہتی دنیا تک مومن عورتیں اسی کی پابند ہیں کہ وہ کبھی چوری نہ کریں، چاہے کسی کی چھوٹی چیز ہے بڑی چیز ہے، مت اٹھاؤ اس کی اجازت کے بغیر۔ خاص طور پہ گھروں کے اندر بعض دفعہ چوریاں ہو جاتی ہیں، جیسے عورتیں اپنے شوہروں کی کر لیتی ہیں چوریاں، تو اس کے اندر بھی جیسے کہ ہند جو تھی ابو سفیان کی بیوی، اس نے آ کے آپ صلی اللہ علیہ وسلم سے جب یہ بیعت عورتوں کی آپ صلی اللہ علیہ وسلم لے رہے تھے، تو اس نے آ کے پوچھا تھا کہ میرا شوہر ابو سفیان جو ہے وہ بہت بخیل ہے، وہ مجھے اتنا خرچ نہیں دیتے کہ میرے اور میرے بچوں کا گزارا ہو سکے، تو اگر میں ان کی بے خبری میں ان کے مال میں سے کچھ لے لوں تو میرے لیے جائز ہے؟ تو آپ نے فرمایا معروف لے سکتی ہو، اتنا لے سکتی ہو جتنا تمہارے اور تمہارے بال بچوں کے لیے کافی ہو۔ یہ بخاری اور مسلم کی روایت ہے، یعنی مثلا کوئی آدمی اتنا ہی کنجوس ہے کہ وہ نہ گھر کا خرچہ دیتا ہے، کوئی گروسری کے پیسے نہیں دیتا، بچوں کی فیس نہیں دے رہا، کوئی کھانے کپڑے کے لیے کبھی نہیں پیسے دیتا، تو پھر عورت اگر نکال لیتی ہے اور اسے اپنا گزارا چرا رہی ہے، یہ بھی نہیں کہ اب روز ہی نکالنے لگ پڑے اور اپنی اور چیزوں کے لیے ایسی مطلب لگژریز کے لیے کرنا لگے، कि 10 सूट अलमारी में पड़े भी हैं, फिर दिल चाह रहा है कि वो ले लूं, तो आप और निकाल लिए पैसे अंदर से, वो नहीं, मारूफ तरीके, जितना हक बनता है, जितना वाकई जरूरत के लिए चाहिए उतना वो निकाल सकती है उसकी बेखबरी में, उसको नहीं भी पता तो वो निकाल सकती है, ये चोरी नहीं गिनी जाएगी ये, क्योंकि आदमी के ऊपर जिम्मेदारी है अपने बाल बच्चों की, उनका नान नफका पूरा करने की, तो ये हक है बीवी बच्चों का, ठीक है। जब हक है तो फिर अगर उन्होंने बगैर पूछे भी निकाल लिया तो वो चोरी नहीं बनेगी, समझ आ गई ना, क्या वजह है कि चोरी क्यों नहीं वो बनती, इसलिए कि वो हक अपना ले रहे हैं, और हक अपना लेना कोई चोरी नहीं होती। वला यज़नीना, और ना वो जिना करेंगी, यानी ना जिना के करीब जाएं, क्योंकि अल्लाह ताला ने कुरान पाक में फरमाया वला तकरबु जिना इन्नहु काना फाहिशतन वसा सबीला, ये फाहिशी है, बेहयाई है और बुरा रास्ता है, तो जिना के करीब जाने से भी रोका गया, यानी कि सारे उसके पहले के काम कर ले, सिर्फ जिना नहीं किया, नहीं, जो इब्तदाई काम है उसके, जिसके अंदर बहुत सारी चीजें आ जाती हैं, बेपर्द औरतों का होना, उनके मिक्स्ड गैदरिंग्स के अंदर बैठना, आमने सामने आदमी औरतें बैठे हुए हैं, गपशप कर रहे हैं, हंसी मजाक हो रहे हैं, और ये तो हमारे भाई हैं, ये तो कुछ भी नहीं, कोई ऐसा मसला ही नहीं, क्योंकि ये तो हस्बैंड के दोस्त हैं, तो हमारे भी तो दोस्ती हुए या हमारे भाई हो गए, ये चीजें नहीं, ये आगे जाके खराबियां पैदा करती हैं। इसीलिए इस्लाम ने, जब कोई चीज लीड करती है ना किसी गुनाह की तरफ, तो उस रास्ते को भी बंद कर दिया, सद्दे जराए इसको कहते हैं, यानी जरिया भी बंद कर देता है इस्लाम, कि जैसे शिर्क है, शिर्क की तरफ जाने वाले क्यों मना किया जाता है कि तस्वीर ना लटकाएं घरों के अंदर या बुत ना रखें घरों के अंदर, ये नहीं कि आप उसकी पूजा कर रहे हैं, लेकिन सद्दे जराए कर दिए कि ये चीजें लीड कर सकती, इन्हीं से तो फिर शिर्क शुरू हुआ था, जो इब्तदा में नूह अलैहिस्सलाम की कौम में इन्हीं से तो शिर्क शुरू हुआ था, इसलिए उनको भी बंद कर दिया। इसी तरह जो जिना की तरफ ले जाने वाली चीजें हैं, औरतों का अपने बनाओ सिंगार को, अपनी ब्यूटी को डिस्प्ले करना पब्लिक में मर्दों के सामने, इसको क्यों मना कर दिया गया, क्यों ऐसे किया गया कि औरतों को ये कहा गया कि वो अब ऐसी आवाज के अंदर मर्दों से ना बात करें, जो लोचदार आवाज हो के बन बन के समर समर के बात करें, क्यों ऐसे कहा गया कि औरतों की पैर का जो जेवर है उसकी भी ना झनकार हो के वो मर्दों के कानों तक पहुंचे, क्यों औरतों को कहा गया कि वो पर्दे में रहें, क्यों ये कहा गया सब, इसे सब इसलिए कहा गया कि कहीं ऐसा ना हो कि ये जिना तक ले जाए, जब मर्द की नजर उठेगी, ऐसा ऐसे कर दिया गया कि उसकी नजर ही ना उठे, जब उसकी नजर उठेगी तो तभी उठेगी ना जब आगे कुछ ऐसी चीज है कि जिसको वो देखे, जब औरत बनाओ सिंगार करके जाती है बाहर निकलती है तो शैतान उसको ताकता है, ये हदीस में है, तो क्या हम चाहते हैं कि हम बाहर निकले तो शैतान हमें देख रहा हो, और फिर शैतान आदमियों के दिलों में डाले कि चल अब तू भी देख, तो इसलिए इस्लाम नहीं चाहता कि घर टूटे, वो जब आदमी किसी और औरत को ऐसा देखते हैं तो फौरन अपनी बीवी से कंपेयर करते हैं, वो तो हंसती है ऐसे, तुम तो ऐसी हो, उसकी तो देखो आंखें ऐसी हैं तुम्हारी तो ऐसी हैं, उसकी नाक ऐसी तुम्हारी ऐसी, उसका फिगर ऐसा तुम्हारा तो ऐसा है, उसके घर में चैन आएगा कभी, ऑलरेडी ये फहाशी जो फैली हुई है इसकी वजह से घर टूट रहे हैं, घरों में मसले पैदा हो रहे हैं, आपस में मियां बीवी के ताल्लुकात खराब हो रहे हैं, ऊपर से अगर मुसलमान माशरे के अंदर या मुसलमान औरतें भी यही काम करना शुरू कर दें तो फिर क्या हाल होगा, तो इसलिए कम अज कम जो अल्लाह और यौम आखरत पर औरत ईमान रखती हो उसके लिए जरूरी है कि वो अल्लाह के हुक्मों को माने, वो तो अपने आप को कंट्रोल करे, जहां पे हम वो जहां तक हमारा बस नहीं चलता, जो औरतें काफिरा हैं उनके ऊपर कोई हमारा बस नहीं है, उनको तो हम नहीं कंट्रोल कर सकते, लेकिन कम से कम मुसलमान माशरे में तो ऐसी चीजें ना हो कि बन संवर के औरतें आदमियों के सामने घूम रही और आदमी उनसे लुत्फंदोज हो रहे हैं अपनी नजरों को, और उसमें बुरी बात एक और सबसे बड़ी आज के वक्त में ये हो गई है कि अपना ही बाप, अपना ही भाई, अपना ही शौहर मौजूद होते हैं और उनको पता है हमारी बेटी ऐसे है, उनको पता है हमारी बीवी ऐसे घूम रही है, लेकिन वो कुछ नहीं बोलते, या फिर कुरान में वाजे अहकाम आते हैं, क्या हम सब अंधे हो गए हैं, हमें नहीं पता कि कुरान क्या कहता है, क्या हमें ऐसी मुसीबत हो जाती कि हम चंद घंटे के तारीफों के लिए हम अल्लाह के हुक्मों को तोड़ दें, چند گھنٹے کی، چند ایک دن کی، یا چند فنکشنز کے لیے ہم اپنے آپ کو گناہگار کر لیں، یا صرف اس لیے کہ لوگوں میں ایکسیپٹیبل رہوں اور اچھی لگوں. اچھی لگنے کا اتنا زیادہ ہمیں کریز ہو گیا کہ ہم اس کے اندر اللہ کے حکموں کو بھی توڑ سکتے ہیں. بنے سمرے، آپ ضرور بنے سمرے، لیکن اپنے گھروں میں بنے سمرے، عورتوں کے سامنے ہوں تو بنے سمرے جائیں، لیکن اپنی بیوٹی کو ڈسپلے نہ کریں. یہ اس کے اندر انکلوڈڈ ہے کہ ولا یزنینا، جب زنا کی طرف جانا ہی نہیں، وہ راستے ہی بند کر دو جو زنا کی طرف جاتے. ایک مسلمان معاشرہ ایسا ہوتا ہے. پھر ہم کہتے ہیں ہمارے گھروں میں سکون نہیں ہے، بے چینی آئے، جھگڑے ہیں، فساد. کیوں نہیں ہوں گے؟ جب ہم اللہ کے حکموں کو توڑیں گے تو یہی ہوگا نا. کیا ہمیں اچھا لگے گا کہ ہمارا شوہر کسی اور کو دیکھے؟ ہمیں خود تو یہ پسند نہیں آتا، لیکن ہم دوسروں کے شوہروں کے لیے ضرور فتنہ بن جاتے. ہمیں اچھا لگے گا کہ ہمارا شوہر کسی کی وجہ سے، کسی کی بیوٹی دیکھ کر اور ہمیں تانے دے، لیکن ہم ضرور ایسے بن جاتے کہ کسی اور کا شوہر دیکھ کے اور اس کو تانے دے. کیسے ایک مومنہ عورت یہ برداشت کرے گی؟ تو مومنات بننا ہے، اسی لیے مومنات سے یہ لیمی ہیں، شر بیتیں ان سے لیمی ہیں. اور جو حدوں سے نکلی ہوں عورتیں، ان سے کیا بیعت لی جائے گی؟ جو منمانیاں کرنا چاہتی ہوں ان کے لیے تو نہیں یہ بیعت، یہ مومنہ عورتوں کے لیے. تو مومنات تو ضرور پھر اس کی پابندی کریں گی. یہی ان کا امتحان تھا کہ ان کے ایمانوں کی امتحان لے لو، اور اس میں یہ شرائط تھی، اس سے پتا چلتا ہے ایمان ہے کہ نہیں ہے. اور جو یہ شرائط ہی ماننے کو تیار نہ ہو، نہیں جی ہم نے نہیں ماننا، یہ کیا ہمارے پر پابندیاں، تو پھر اپنے ایمان کو چیک کر لیں. یہ ایمان کدھر ہے؟ ایمان کے دعوے ہی تو نہیں ہے. نہیں، ہمارے اندر ہی ایمان ہے، ہم چاہے کریں جو مرضی، اندر تو ہے نا. وہ اندر کو تو حال صرف اللہ ہی جانتا ہے کہ پھر اندر کیا ہے. کہیں ایسا تو نہیں کہ اپنے آپ کو خود ہی جھوٹی تسلیاں دی ہیں، کیونکہ یہ اللہ کے حکم ہے اور ان کو ہی کوئی ناپسند کرے تو پھر کس بات کا ایمان کا دعویٰ ہے؟ وَلَا يَقْتُلْنَا أَوْلَادَهُنَّ، اور نہ قتل کریں اپنی اولاد کو. یہ بھی عورتیں ہی کرتی ہیں، چاہے شوہر کے کہنے پر، چاہے اس کے پریشر میں آ کے کرواتی تو عورت ہی ہے نا، چاہے پیٹ میں ابارٹ کرا دے، چاہے پیدا ہوتے ہی قتل کر دے، یہ بھی سب عورتوں کا ہی کام ہوتا ہے. آپ کے وقت کے اندر کوئی کہتا ہے کہ جی ہسبینڈ نہیں چاہتا تو اس لیے ابارٹ کرا دیا، تو مت. یہ پہلے بھی ہم پڑھ چکے ہیں کہ یہی بات بنی اسرائیل کو بھی کہی گئی تھی، کسی بھی ریزن سے قتل نہیں کیا، انلیس کہ عورت کی اپنی جان کو خطرہ ہے، اس کی صحت ایسی ہے وہ نہیں اس کو اٹھا سکتی، اس کا کوئی، یہ تو میڈیکل ریزنز ڈاکٹروں کو اور ان کو ہی پتہ چل سکتے ہیں اور مریضہ کو. لیکن ادروائز ایک نارمل حالات میں اس جان کو ختم کر دینا صرف اس لیے، لوگ اب کیا کہیں گے، اس عمر کے اندر اس کے بچہ ہو رہا ہے. ایک تو یہ بات نہیں سمجھ آتی کہ اس کو اتنی آر کا سبب بنا لیا گیا. صحابہ کرام کے نہیں تھے بچے؟ بعد میں تک ہمیں پتہ چلتے ہیں کہ وہ انہوں نے اس سے شادی کی، اس سے ان کے بچہ ہوا، اس سے شادی کی، تو اس وقت وہ کوئی 20-25 سال کے تو نوجوان نہیں تھے. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بعد میں جب زندہ رہے ہیں، وہ آپ صلی اللہ علیہ وسلم کے تقریباً ہم عمر ہی تھے. تو کیا بات ہے، انہوں نے شادیاں نہیں کی یا ان کے بچے ہی نہیں ہوئے؟ تو پہلے تو ان کے اوپر پھر آپ اعتراض کریں، یا پھر لوگ کہتے ہیں اتنے بچوں کو لے کر کہاں جائیں گے، پھر کسی گھر کوئی بلائے گا نہیں ہمیں، بڑی فیملی ہو جائے گی تو پھر کیا ہوگا، ہمیں شرم آتی ہے اس سے. آپ صلی اللہ علیہ وسلم تو اپنی امت کی کثرت پر اس دن فخر کریں گے، بلکہ فرمایا ان سے شادی کرو جو زیادہ بچے پیدا کرنے والی، اور ہم نے آج اس کو شرم کا باعث بنا لیا. اور سب سے زیادہ شرم تو ان کو آنی چاہیے جو دوسروں کو تانا دیتے ہیں کہ اچھا پھر سے، یا اب اس عمر میں. اس عمر کے اندر سارے باقی کام ٹھیک ہوتے ہیں، لیکن بچہ پیدا کرنا وہ برا ہے. کیا اور نہیں کچھ کام ہو رہا ہوتا؟ خود سوچنا چاہیے. اب میں کیا اس وقت یہاں پہ آپ لوگوں کو اس پہ کہوں، لیکن خود سوچنا چاہیے، کیا میاں بیوی کا رشتہ نہیں ہوتا ان کے درمیان؟ لیکن اولاد نہ ہو بس. دیکھو ہم کیسے خود اپنی اولادوں کے دشمن بن گئے. یہ شیطان کہتا نہیں بچہ نہیں ہونا چاہیے بس، ویسے جو بھی کریں. اللہ تعالیٰ ہماری عقلوں کو کھولے کہ ہمیں کیا ہو گیا. रोजाना की जितने दुनिया में रोजाना की खबरों में आप देख लें, दुनिया में जितने मुसलमानों का खून होता है ना, उतना किसी और का नहीं हो रहा। तो और ज्यादा जरूरत है कि मुसलमानों की औलाद हो। वो कहते हैं जिस कम्युनिटी ने अपनी औलाद अपनी आबादी बढ़ानी हो, अपनी मेजॉरिटी करनी हो, एक मैं उसमें देख रही थी तो उन्होंने कहा कि उनमें से हर एक के दो से ज्यादा बच्चे होने चाहिए, जो भी कम्युनिटी चाहती है कि उसकी यानी आबादी बढ़े। अगर दो या दो से कम है तो वो फिर उनके नहीं बढ़ सकती, ये स्टैटिस्टिक्स है। तो अपनी औलादों को ना कत्ल करें, और इवन यहां तक कि अगर किसी के साथ कोई जिना का वाकया भी हो गया तो उसके ऊपर भी अलाउड नहीं है कि वो अपने अबॉर्शन कराए, इसलिए कि उस बच्चे का कोई कसूर नहीं होता। इस्लाम तो ये कहता है कि वो तो उस आदमी का कसूर है, इसमें इस बच्चे का क्या कसूर बेचारे का। फिर ये तो सिर्फ ये बात तो एक जुर्म की बात, एक कबीरा गुनाह की बात को बता रही हूं कि उसमें भी नहीं कत्ल करना जायज, तो कहां इस बात के ऊपर जायज के क्या हमें शर्म आएगी। वला यतीना बिबुहतान यफ्तरीनहु, और ना वो आए किसी बोहतान को घड़ के, यानी औरतें कोई बोहतान ना घड़े, बैना ईदीहिन्न व अर्जुलिहिन्न। और ये भी औरतों का महबूब मशवला होता है, आदमी इसमें कम होते हैं लेकिन औरतों को बहुत पसंद होता है गॉसिप्स। जो तुम्हें पता है फलां का फलां के साथ चक्कर है, तुम्हें पता है फलां के साथ फलां है आजकल, उसके साथ बहुत ताल्लुकात है उसके, यानी ये वाली जो बातें हैं ना नाजायज ताल्लुकात वाली, चक्कर कहना या किसी के मुआशकों की बातें, सेक्स स्कैंडल्स, ये चीजें हैं जिनका कहा गया बोहतान के मर्द के ऊपर ऐसे इल्जाम लगा देना या और किसी औरत पे लगा देना, किसी पे भी। बाज दफा कोई औरतें किसी से वैसे ही कोई पसंद नहीं है, उसके साथ वैसे ही कोई इंतकाम लेना है, कोई बदला लेना है, कोई दुश्मनी है, तो अब उसके ऊपर कोई इल्जाम लगा दिया, ये तो इतना ही कॉमन है, मुंह ही जुबानी हिलानी है ना, मुंह से कुछ अल्फाज ही निकालने हैं। लेकिन ये इतना बड़ा गुनाह है कि फरमाया बैना आईदी हिन्ना और जो हिली हिन्ना, क्यों फरमाया? इसलिए इनके आगे ना अपने बोहतान को घड़ो, इनके आगे, किन के आगे? हाथों के और पैरों के। क्यों इनके आगे क्यों ना घड़ो? इसलिए कि कयामत के दिन इन्होंने बोलना है, फिर ये बोल के बताएंगे कि तुम झूठी थी और तुमने किसी पे इल्जाम लगाया था। ये भी कबीरा गुनाहों में आ जाता है जब पाक दामन औरतों के ऊपर बोहतान लगाया जाता है, क्योंकि दूसरा बंदा अपनी सफाई में क्या कहे, उसके पास कुछ नहीं होता, वो कहां से सबूत लाए। लेकिन एक बंदे ने मुंह से बात ही निकालनी होती है ना। और हमारे हालात क्या हैं कि हमारे सामने कोई किसी की भलाई की बात करे, अच्छाई तारीफ की बात करे तो हम कहते हैं अच्छा ठीक है भाई, इसका हुस्ने जान होगा या कुछ है, इतनी तवज्जो नहीं देते। लेकिन हाँ कोई किसी की ऐसे स्कैंडल की बात, कोई बोहतान की बात करे तो अच्छा ऐसा था। हमारी तबीयतें, इंसानी कमजोरी कह लें, हमारी तबीयतें ऐसी होती हैं कि हम उसको फौरन एक्सेप्ट करते हैं और फिर आगे लेके चल पड़ते हैं और कहते हैं सुना है, वैसे ऐसे मुझे किसी ने बताया, सुना है ऐसा हो गया। देखिए हमने फौरन एक्सेप्ट किया, हालांकि जब उसने तारीफ की या भलाई की बात की तो तब हमने इग्नोर कर दिया, इतनी बात को तवज्जो नहीं। लेकिन जो बुराई की बात किसी की पता चली तो वो हमारी तबीयतें फौरन कबूल कर लेती हैं, उसके अंदर हम ये नहीं सोचते कि कोई तहकीक हो या क्या पता इसमें गलत ही बात हो, फौरन कहते नहीं नहीं कोई चक्कर तो जरूर होगा। और इसमें खास तौर पे जब दीन वालों के ऊपर कोई बात की जाए, कोई स्कॉलर हो, कोई कुछ हो, उसके ऊपर इस किस्म के कोई स्कैंडल्स बना दिए हैं तो दीन कितना बदनाम होता है। उन बातों को फिर बजाय ढांपने के लोग उनको इतना उछालते हैं और फिर कहते हैं देखो जी ये तो बड़े दीन वाले बनते हैं, देखो जी इसका भी ऐसा चक्कर निकल आया। तो नहीं, बोहतान ना लगाओ, ना इसमें शामिल होना चाहिए। कोई कर भी रहा है आप खुद अपना हिस्सा ना डालें कि आप भी उसके अंदर शामिल होके आगे से आगे बात बढ़ाते जाएं और उसको एक टॉपिक बना लें। देखिए मोमिन की जो जिंदगी होती है ना, असल में बात सिर्फ बॉयल डाउन करके इस पॉइंट पे आ जाती है कि जो मोमिन की जिंदगी होती है ना वो इस तरह के बेकार मशगलों के लिए नहीं होती, उसकी जिंदगी में इनके लिए नहीं टाइम होता। उसकी जिंदगी बड़ी नपी तुली और गनाई जिंदगी होती है जिसमें खुराफात के लिए वक्त नहीं है। ये खुराफात के लिए वक्त तो फारिग लोगों का काम है, इधर से उधर का तांका झांकी की, अच्छा उसकी बेटी किसके साथ, उसका बेटा किसके साथ, उसके फलां किसके साथ। हम अपनी गुफ्तगुओं को देखें, अगर हमारे पास इन चीजों के लिए बहुत टाइम है ना, तो इसका मतलब है कि हम वो नहीं कर रहे जो हमें करना चाहिए, और वो है आखिरत की तैयारी। हमने कहीं और ही अपनी आंखें और कान लगाए हुए और अपनी जुबानों को कहीं और यूज कर रहे हैं। खुदा के लिए इन इस किस्म की हॉबीज को छोड़ दें, इस किस्म के मशगलों को छोड़ दें, ऐसे शौक ना पालें। अगर कर सकते हैं कुछ इसलाह का काम करें, अगर जस्ट गॉसिप्स करते रहना तो पता चला फलां है फलां फलां का ऐसे हो गया फलां, पर क्या जरूरत है हमें इन चीजों के अंदर इतनी डिस्कशन करने की। तो मत बोहतान लगाओ वरना ये हाथ और पैर बोलेंगे। और खास तौर पे अगर कोई औरत अपने शौहर के ऊपर बोहतान लगा दे, अजी भी मेरा शौहर तो ऐसा, अब वो क्या करेगा, उसके पास तो कोई नहीं सबूत। तो इसमें भी बहुत केयरफुल रहे। और इसके अंदर एक और बात जो तफसीर में आती है वो ये कि कोई औरत ये कर दे कि यानी बच्चा किसी और का है, हमल किसी और से ठहरा है, और उस बच्चे को अपने शौहर के नाम लगा दे कि इसका बच्चा है, हालांकि वो इसका बच्चा नहीं है, तो कोई और से ही किसी और का ही है। अल्लाह ताला माफ करे, तो जिना से ही आगे ये चीजें बनती हैं। फिर पहले एक गुना किया जिना का, फिर उसके बाद बोहतान भी लगा दिया कि ये इसका। ऐसी औरत के ऊपर तो इतनी बड़ी बात है कि अल्लाह ताला उसकी तरफ तो नजर भी नहीं करेगा, उसको जन्नत में, यानी हदीस में आपको सुना देती कि जो औरत किसी खानदान में ऐसा बच्चा घुसा दे जो इस खानदान का नहीं है, तो इसका अल्लाह से कोई वास्ता नहीं, अल्लाह इसे कभी जन्नत में दाखिल नहीं करेगा। यानी ये भी एक बोहतान है ना कि ये बच्चा किसका और लगा दिया किसी और के ऊपर, और ये भी कि अपने ही शौहर के ऊपर इल्जाम लगा दिया। बहुत सारी औरतें इसी चीज के अंदर लगी रहती हैं, इन्हीं बातों के अंदर। तो ऐसी चीजों को छोड़ दें, ऐसी चीजों में अपना वक्त ना लगाएं। जिसने ये जान लिया ना कि ये जिंदगी कितनी मुख्तसर है और आगे जाना है और मुझे अल्लाह के आगे खड़े होना है और कुछ दिखाना है, उसको तो किसी और कामों में जल्दी करनी चाहिए ना, ये फारिग काम करे बैठ के, क्योंकि इनमें भी तो बहुत टाइम लगता है ना, बड़ा सोचना पड़ता है, बड़ी CID करनी पड़ती है, बहुत मतलब जासूसियां करनी पड़ती हैं, बहुत कुछ कान और आंखें खोलनी पड़ती हैं, तभी ये काम होते हैं, बड़े फोन करने पड़ते हैं इधर उधर। तो छोड़ दें इन कामों को, हमसे किसी और का सवाल नहीं है, अपना सवाल है पहले। हाँ ये जरूर है कि हम इसलाह की कोशिशें जरूर करें। फिर आगे वला यासीन कफी मारूफ, और ना नाफरमानी करेंगी किसी मारूफ में, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम जो भी भलाई का हुक्म देते हैं उसको मानेंगी, और आप सल्लल्लाहु अलैहि वसल्लम के तो सारे हुक्म भलाई पे हैं। लेकिन ये इसलिए कह दिया गया कि रहती दुनिया तक अगर कोई अमीर ऐसी बैत लेता है तो उसकी सिर्फ और सिर्फ मारूफ के अंदर उसकी बात सुनी जाएगी, बाकी किसी और चीज में। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को इसके लिए नमूना बना दिया गया, जो भी भलाई का आप बात कहेंगे उसको मानेंगी। फबायअहुन्ना, तो बैत कर लो इनसे इस चीजों इन पॉइंट्स पे। वस्तगफिर लहुन्नल्लाह, और अल्लाह ताला से बख्श मांगो इनके लिए। अल्लाहु अकबर, इन्नल्लाह गफूर रहीम, बेशक अल्लाह ताला गफूर रहीम है, कि इस बैत से पहले कोई बात हो चुकी हो अल्लाह माफ करने वाला है। आप भी है नबी इनके लिए बख्शिश मांगे, और आखिर में वही बात जो पहले भी बहुत दफा गुजर चुकी है उसी बात को यहाँ पे दोहराया गया कि या यो लदीना आमनु ला ततवल्लौ कौमन गदिबल्लाहु अलैहिम, ऐ ईमान वालो ना तुम दोस्त बनाओ उस कौम को जिसके ऊपर अल्लाह का गजब हुआ। सबसे पहले तो ज्यादा जो कुरान के अंदर आता है वो अल्लाह के जो जिनके ऊपर अल्लाह ताला का गजब हुआ वो यहूद है, और उसके बाद भी जो अल्लाह के दुश्मन है, अल्लाह से अल्लाह के रसूल से दुश्मनी पे जो कमर कस लें। कद यईसु मिनल आखिरति कमा यईसल कुफ्फारु मिन असहाबिल कुबूर, वो आखिरत से ऐसे मायूस हो गए जैसे काफिर असहाबिल कुबूर से। यानी एक तो ये कि जैसे जिंदा काफिर अपने मुर्दा काफिरों के दोबारा जिंदा होने से ही मायूस हो चुके हैं, इस तरह ये मायूस हो गए अल्लाह की रहमत से और सवाब से, क्योंकि इनको पर अल्लाह का गजब जो आ चुका। दूसरा इसका माना यह भी है कि जिस तरह मुर्दा काफिर हर भुलाई से मायूस हो चुका ना, उसने देख जो लिया कि आखरत के अहवाल अब उसके सामने आ गए कि अब मुझे कभी कोई भलाई नहीं मिल सकती, अब तो मेरे लिए जहन्नुम ही है, और वो कब्र में कहता है कि अल्लाह कभी क़यामत ना आए कि मैं इस जहन्नुम में चला जाऊं, क्योंकि जहन्नुम की तरफ की तो खिड़की खुली हुई है उसके लिए, उसको बता दिया गया कि तुम अब तुम्हारे लिए जहन्नुम, तो जैसे वो मायूस हो चुका है, जैसे मायूस हो चुके हैं काफिर कब्रों के अंदर, इसी तरह वो मायूस हो गए आखरत में, यानी आखरत की भलाई से, उसकी जजा से ये मायूस हो चुके हैं जिनके ऊपर अल्लाह का गजब हुआ। क्योंकि यहूद तो वैसे ही जानते थे कि उनके ऊपर अल्लाह ताला का गजब हुआ है, और वो ये जानते थे कि अब हमें आखरत में कुछ नहीं मिलना क्योंकि हमने इस नबी को झुटला दिया, जिस नबी को वो अच्छी तरह समझते थे कि ये अल्लाह के नबी हैं, सच्चे हैं। सुभानक अल्लाहुम्मा बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका 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 व नतूबु इलैक। अल्लाह ताला इस सबक पर अमल करने की हमें तौफीक अता फरमाए, सही समझने की, और अल्लाह ताला ये जो तमाम बैत की शरायत हैं अल्लाह ताला हमें भी इनको कबूल करने की तौफीक अता फरमाए। तिलावत सुनिए।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تتخذوا عدوي وعدوكم أولياء تلقون إليهم بالمودة وقد كفروا بما جاءكم من الحق يخرجون الرسول وإياكم أن تؤمنوا بالله ربكم إن كنتم خرجتم جهادا في سبيلي وابتغاء مرضاتي تسرون إليهم بالمودة وأنا أعلم بما أخفيتم وما أعلنتم ومن يفعله منكم فقد ضل سواء السبيل إن يثقفوكم يكونوا لكم أعداء ويبسطوا إليكم أيديهم وألسنتهم بالسوء وودوا لو تكفرون لن تنفعكم أرحامكم ولا أولادكم يوم القيامة يفصل بينكم والله بما تعملون بصير قد كانت لكم أسوة حسنة في إبراهيم والذين معه إذ قالوا لقومهم إنا براء منكم ومما تعبدون من دون الله كفرنا بكم وبدا بيننا وبينكم العداوة والبغضاء أبدا حتى تؤمنوا بالله وحده إلا قول إبراهيم لأبيه لأستغفرن لك وما أملك لك من الله من شيء ربنا عليك توكلنا وإليك أنبنا وإليك المصير ربنا لا تجعلنا فتنة للذين كفروا واغفر لنا ربنا إنك أنت العزيز الحكيم لقد كان لكم فيهم أسوة حسنة لمن كان يرجو الله واليوم الآخر ومن يتول فإن الله هو الغني الحميد عسى الله أن يجعل بينكم وبين الذين عاديتم منهم مودة والله قدير والله غفور رحيم لا ينهاكم الله عن الذين لم يقاتلوكم في الدين ولم يخرجوكم من دياركم أن تبروهم وتقسطوا إليهم إن الله يحب المقسطين إنما ينهاكم الله عن الذين قاتلوكم في الدين وأخرجوكم من دياركم وظاهروا على إخراجكم أن تولوهم ومن يتولهم فأولئك هم الظالمون يا أيها الذين آمنوا إذا جاءكم المؤمنات مهاجرات فامتحنوهم الله أعلم بإيمانهن فإن علمتموهن مؤمنات فلا ترجعوهن إلى الكفار لا هن حل لهم ولا هم يحلون لهن وآتوهم ما أنفقوا ولا جناح عليكم أن تنكحوهن إذا آتيتموهن أجورهن ولا تمسكوا بعصم الكوافر واسألوا ما أنفقتم وليسألوا ما أنفقوا ذلكم حكم الله يحكم بينكم والله عليم حكيم وإن فاتكم شيء من أزواجكم إلى الكفار فعاقبتم فآتوا الذين ذهبت أزواجهم مثل ما أنفقوا واتقوا الله الذي أنتم به مؤمنون يا أيها النبي إذا جاءك المؤمنات يبايعنك على أن لا يشركن بالله شيئا ولا يسرقن ولا يزنين ولا يقتلن أولادهن ولا يقتلن أولادهن ولا يأتين ببهتان يفترينه بين أيديهن وأرجلهن ولا يعصينك في معروف فبايعهن واستغفر لهن الله إن الله غفور رحيم يا أيها الذين آمنوا لا تتولوا قوما غضب الله عليهم قد يئسوا من الآخرة كما يئس الكفار من أصحاب القبور.